अगर आपके हाथ में एक बॉल हो और आप जो है उसको सामने की तरफ फेंकें, कोई चीज़ आपके सामने ना हो, तो वो बॉल कभी भी आपकी तरफ पलट कर नहीं आएगा। लेकिन अगर आप इसी बॉल को एक सामने की दीवार की तरफ मारेंगे, तो वो पलट कर आप ही से आके टकराएगा। आमाल भी इंसान के इसी तरह के होते हैं कि अगर आप कोई अच्छा अमल करेंगे, यकीनन उसका असर आपकी तरफ वापस पलट कर आएगा, चाहे वो अच्छा हो चाहे बुरा हो। इसीलिए खुदा ने कुरान में कहा है कि फ़मन यामल मिथक़ाल ज़र्रतिन खैरन यरह वमन यामल मिथक़ाल ज़र्रतिन शर्रन यरह, यानी जो कोई अमल तुम करोगे तुम उसका असर ज़रूर देखोगे। प्रोग्राम सोपो ज़िंदगी में आप सबको खुश आमदीद कहता हूँ। बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद और आले मोहम्मद पर। नाज़रीन, आपकी खिदमत में सलाम अर्ज़ करता हूँ और खुश आमदीद कहता हूँ आपको प्रोग्राम सोपो ज़िंदगी में।
मैं भी सलाम अर्ज़ करता हूँ आपकी खिदमत में, प्यारे प्यारे नाज़रीन की खिदमत में, और एक गर्मा गर्म प्रोग्राम, गर्मा गर्म सुबह मेरे आपकी खिदमत में। अलबत्त सुबह जो है वो ठंडी है, लेकिन ये है कि गर्म हो जाएगी इसके बाद कि आप हमारा प्रोग्राम देखें, और हमारे साथ जब आप प्रोग्राम में शामिल होंगे तो प्रोग्राम और भी खूबसूरत हो जाएगा, ज़बरदस्त हो जाएगा। मुख्तलिफ चीज़ें हैं आज भी हम प्रोग्राम में आप लोगों की खिदमत में पेश करेंगे। हफ्ते का मौजू जो है हमारा चल रहा है बुरी आदत से छुटकारा, और उसमें हम झूठ के बारे में बात कर रहे हैं,
और इंशाल्लाह आज झूठ बोलने का और झूठ के मौजू पर हमारा प्रोग्राम का आखिरी दिन
आखिरी
होगा।
दिन होगा
इंशाल्लाह कि झूठ बोलने का भी आखिरी दिन हो जाए,
बिल्कुल,
यकीनन इसमें
ये
बहुत
बड़ी
मुस्बत
अच्छी बात की
असरात पड़
आपने।
जाएंगे
ऐसा ही है, आज जो हम अहद करते हैं कि आज जो है हमारा झूठ बोलने का आखिरी दिन होगा इंशाल्लाह। जी
खुद से
बिल्कुल
अहद करते हैं।
बिल्कुल
इसमें ये होता है कि आदमी दूसरों से जो वादे करता है वो 2 मिनट में भूल भाल बैठ
जी,
जाते हैं।
अपने दिल में वादा
हाँ, वो अपने दिल में, लेकिन जो आदमी वादे करता है वो यकीनन उसके असरात थोड़े लंबे रह
रहते
जाए,
हैं
शायद 2-3 दिन और
बेशक,
रह जाए।
बिल्कुल।
लेकिन अगला मौजू जो हम लोग इंशाल्लाह शुरू करेंगे, ये भूलिएगा मत कि बहरहाल बाज़ उसमें मसलक होते हैं, उसमें ये कहते हैं कि खुदा तक पहुंचने के लिए शुरू तो आम इबादत से करना चाहिए, और फिर अगले मरहले पर जब आप पहुंच गए, इरफान में ये होता है कि अगले मरहले तक पहुंच गए, आपको वो पिछला वाला मेंटेन रखना है, फिर अगले मरहले में जाएंगे। बाज़
सही,
हैं वो कहते हैं नहीं, पिछले वाले को छोड़ देना चाहिए, तो ये ना
अच्छा
हो के मालूम अगला मौजू हमने शुरू किया, पिछले वाले को
सही
हमने
है,
खुद छोड़ दिया, मैं हम अपनी बात
बिल्कुल
कर
ये
रहे
तो
हैं।
है।
तो ये आप लोग ख्याल रखिएगा, और हम भी इंशाल्लाह भरपूर उसका ख्याल रखेंगे। कई मज़ेदार चीज़ें हमने आपके लिए तैयार की हैं, एक तो है खाने पीने के हवाले से, और एक कुछ चीज़ें हैं जो हम लोग ज़बरदस्ती खाते हैं, हम लोग चाहते भी नहीं हैं, और ज़बरदस्ती हम लोगों को खाते हैं और हम लोगों को मालूम नहीं होता है वो हमारी अपनी चीज़ें होती हैं। क्या होती हैं वो मैं इंशाल्लाह आपको बताऊंगा, बहुत ही मज़ेदार और बहुत ही दिलचस्प चीज़ें
हाँ जी
खुर्रम।
हसन, मैं सिर्फ ये बताते चलूँ कि आसिम इकबाल साहब का शुक्रिया अदा करते हैं, उन्होंने प्रोग्राम की तारीफ़ की है, बहुत शुक्रिया। और हम चाहेंगे कि आप लोग हमारे प्रोग्राम में शामिल हों, इसके अलावा कि आप प्रोग्राम की तारीफ़ करते हैं, आपके जहन में कुछ सवाल है किसी तरह का भी, हमारे जो माहरीन यहाँ पर आते हैं टेलीफोन लाइन पर आते हैं, या हम लोग ख़ुद कोशिश करेंगे उसका जवाब देने की, या कोई बात आप शेयर करना चाहते हैं, या कोई तस्वीर आप शेयर करना चाहते हैं, ज़रूर आप हमारी फेसबुक के पेज पर डाल सकते हैं।
इंशाल्लाह, और एक चीज़ और मैं आपको बताता चलूँ कि अभी जिस जो अभी हिस्सा आएगा इंशाल्लाह उसमें आप लोग मुलायजा फरमाएंगे बहलूल दाना की एक मुख्तसर सी कहानी। तो अगर तैयार हूँ साथ में चलते हैं, देखते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे और बाकी प्रोग्राम जारी रहेगा 6:36 पर। आज बहरहाल हम लोगों ने मुख्तलिफ मौजूआत आपके लिए तैयार किए हैं, और बहुत ही अहम मौजूआत पर गुफ्तगू होगी। एक जो तकरीबन कह सकते हैं आजकल के ज़िंदगी के कह सकते हैं कि एक बहुत ही बड़ी हम लोगों के लिए तैयार किया गया है माहौल, वो ये है कि हम लोग अपने बदन को ही खुद ही तबाह कर दें और कोई किसी और को ज़रूरत ना पड़े, हमले व हमले की ज़रूरत नहीं है। तो इसमें जो है हम लोगों ने आज बुलाया है डॉक्टर असदुल्ला अरसलान को, और इंशाल्लाह उनसे हम लोग गुफ्तगू करेंगे ख़ास मौजू के बारे में जो आजकल के ही उसके देन है, ये कह सकते हैं कि आजकल
बिल्कुल
के माहौल के देन है।
बिल्कुल, आपने बिल्कुल ठीक बात की है। कार्पल टनल सिंड्रोम के बारे में जो है डॉक्टर साहब से हमारी इंशाल्लाह गुफ्तगू रहेगी। कार्पल टनल सिंड्रोम क्या है ये तो हम डॉक्टर साहब के पास चलते हैं और उनसे पूछते हैं, ताकि वो बेहतर तरीके से जो है हमारी खिदमत में ये जो है बात पेश कर सकें। सलाम अर्ज़ करता हूँ डॉक्टर साहब, और आपको खुश आमदीद कहता हूँ प्रोग्राम में, और बहुत शुक्रिया आपने हमारे प्रोग्राम के लिए टाइम निकाला।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, वालेकुम सलाम। शाह जी, बहुत शुक्रिया आपका और शहर की पूरी टीम का शुक्रिया
बहुत
कि आप
शुक्रिया,
लोगों ने मुझे आज के प्रोग्राम में मदद किया।
बहुत बहुत शुक्रिया डॉक्टर साहब। डॉक्टर साहब, कार्पल टनल सिंड्रोम, या अगर सादे लफ्ज़ों में कहूँ तो कलाई का दर्द या वर्म का कह दिया जाए, क्या है क्या डॉक्टर साहब?
देखिए, हमारी जो हमारा जिस्म है, ये हम कहते हैं कि मसलन इंसानी जिस्म एक मशीन की मानिंद है।
सही,
अगर हम इसका सही तौर पर इस्तेमाल नहीं करते, हमारे जो रोज़मर्रा ज़िंदगी के कामकाज हैं اس میں حفاظتی تدابیر اختیار نہیں کی جاتی، مختلف طرح کے جو کام کاج ہم انجام دیتے ہیں، مناسب غذا استعمال نہیں کرتے، تو یہ خدشہ ہوتا ہے کہ ہمارے جسم کو نقصان پہنچتے. تو جسم کی جو حفاظت ہوتی ہے وہ بہت ضروری ہوتی ہے. ہمارا آج کا جو موضوع ہے اسی کے متعلق ہے، آج ہم اسی پہلو پر بات کریں گے. تو کارپل ٹنل سنڈروم جو ہے ایک ایسی بیماری ہے جہاں پر جو ہے ایکسٹرا جو پریشر پڑتا ہے، ایکسٹرا جو دباؤ پڑتا ہے کلائی پر، تو اس کی وجہ سے جو ہے اس کی علامات جو ہیں ظاہر ہوتی ہیں. ہم اس پر بات کرتے ہیں. اگر ہم اپنی روزمرہ جو زندگی ہے اس میں دیکھیں تو بہت سارے ہمارے پیشے ایسے ہوتے ہیں جہاں پر جو ہے کام کاج کے دوران جو ہے یہاں پر ہاتھ پر دباؤ پڑ رہا ہوتا ہے. مثال کے طور پہ ترخوان ہیں، کسان ہیں، اور خاص طور پہ جو آج کل کمپیوٹر ہے تو ہم ٹائپنگ کا جو استعمال جو ہے وہ بہت زیادہ ہو گیا ہے. تو اس کی وجہ سے جو ہاتھ پر جو ہے وہ دباؤ زیادہ پڑتا ہے، جس کی وجہ سے اس کی علامات جو ہیں وہ ظاہر ہوتی ہیں. اب عنوان کو دیکھنے، جو کارپل ٹنل سنڈروم ہے، کارپل اصل میں جو ہے وہ کارپس سے نکلا ہے، یہ ڈریس کو ہی کہتے ہیں، یہ یونانی زبان کا لفظ ہے. یہ آٹھ ہڈیاں ہوتی ہیں،
ٹھیک ہے،
کارپس جو ہیں یہ چھوٹی چھوٹی آٹھ ہڈیاں ہیں جو ہاتھ اور کلائی کے درمیان ہوتی ہیں،
ٹھیک ہے.
تو ان ہڈیوں کے اوپر سے جو ہے ایک لیگامنٹ ہوتی ہے. اب ٹنل دیکھ لیں تو کسی بھی تنگ راستے یا مثلا وہ سرنگ وغیرہ اس کو کہا جاتا ہے. تو اس جو ہے ایک طرح کا یہاں پہ ایک ٹنل بنتا ہے، اس میں سے 9 ٹینڈون ہوتے ہیں،
ٹھیک ہے،
اور ایک عصب ہوتی ہے، نرو. اس کا نام ہے میڈین.
اچھا، یہ ٹنل یہیں پر،
یہ سامنے کی طرف ہوتا ہے.
یہ
کارپس جو ہے یہ جو ہے آٹھ ہڈیاں ہیں ترتیب کے ساتھ، اوپر سے جو ہے ان کو لیگامنٹ نے گھیرا ہوتا ہے، ایک ٹنل سا بنتا ہے، اس میں سے جو ہے وہ یہ 9 جو ٹینڈن ہیں، یہ جو اوپر والے جو عضلات ہیں، جو پٹھے ہیں ہمارے، یہ کنٹرول کر رہے ہوتے ہیں آپ کے ہاتھ کو.
یہ انگلیاں اور ہاتھ جو ہیں،
بالکل، یہ جو ہاتھ کی موومنٹ ہے اس کو اوپر والے پٹھے کنٹرول کرتے ہیں. جو پٹھا اور ہڈی ہوتی ہے اس کو ملانے کے لیے جو ہے وہ ٹینڈن ہوتے ہیں،
ٹینڈن کا استعمال ہوتا ہے. اچھا، تو یہ ٹینڈن یہاں سے گزرے.
جی جی، جو میڈیکل کی اصطلاح میں دو جو ہے یہ ٹرمینالوجی ہیں، اصطلاحات ہیں، یہ لیگامنٹ اور ٹینڈن. ٹینڈن جو ہوتے ہیں وہ پٹھے کو ہڈی سے ملاتے ہیں، لیگامنٹ جو ہوتی ہیں وہ دو ہڈیوں کو جوڑنے کے لیے ہوتی ہے. تو یہاں سے یہ جو ہے، اگر تصویر جو ہے سامنے لے آئے وہ اناٹومی والی، تو اس میں آسانی پیدا ہو. تو کسی بھی وجہ سے جب یہاں پر دباؤ پڑتا ہے، کوئی انفلیمیشن ہوتی ہے، مثلا سوزش آ جاتی ہے، تو اس کے بعد جو ہے اس چیز کی جو ہے وہ علامتیں شروع ہو جاتی ہیں.
صحیح، ٹھیک.
اب اس کی علامتیں جو ہیں وہ کیا ہیں، مثلا کس طرح سے ہمیں پتہ چلتا ہے کہ یہ درد شروع ہو چکا ہے؟ ہوتا یہ ہے کہ آپ کے جس حصے کو وہ عصب جو ہے، وہ نرو ہے، وہ سپلائی دے رہی ہے، وہاں پہ اس کی ترسیل ہو رہی ہے،
ٹھیک ہے،
تو وہاں پہ یہ ہوتا ہے کہ مثلا ایک بے حسی سی وہ حصہ سن ہونا شروع ہو جاتا ہے، ایک درد کا احساس ہوتا ہے،
ٹھیک ہے،
تو یا مثلا ایک عجیب قسم کی جو ہے تھر تھراہٹ سی جو ہے یہ محسوس ہوتی ہے. اس کی جو علامات ہیں وہ بتدریج ظاہر ہوتی ہیں،
ٹھیک ہے.
شروع میں یہی ہوگا کہ مثلا درد ہوگا، بے حسی سی ہوگی، اور پھر وقت کے ساتھ ساتھ یہ ہوتا ہے کہ مثلا اس بیماری کے جو شکار مریض ہوتے ہیں ان میں یہ ہوتا ہے کہ وہ رات کو یہ شکایت کرتے ہیں کہ رات کو جو ہے درد کی وجہ سے انہیں جو ہے
نیند سے
وہ جاگ گئے، اٹھ گئے ہیں،
ٹھیک.
تو پھر درد جو ہے کیسے ان کا کنٹرول ہوتا ہے، وہ اپنا مثلا اس کو ہاتھ کو ہلاتے ہیں، مساج دیتے ہیں، اس کے بعد جو ہے وہ درد کی شدت میں کمی واقع ہوتی ہے.
ڈاکٹر صاحب، علامتوں پہ بھی بات آگے چل کریں گے ہم لوگ، مجھے بتائیے گا کہ یہ جو اب ٹائپنگ کے بعد جو ہے اکثر لوگوں کو جو ہے درد ہونا شروع ہو جاتا ہے اور وہ ہاتھ پکڑ کے اس طرح جو ہے گھمانا شروع کر دیتے ہیں یا کوئی اس طرح کرنا، یہ کارپل ٹنل سنڈروم ہی کی علامتیں ہی ہیں؟
وہی ہے مثلا کارپل ٹنل سنڈروم ہی ہے. مثلا پہلے اس کو جو عام لٹریچر ہے ہمارا میڈیکل کا، اس میں یہ کہا جاتا ہے کہ مثلا یہ 5% جو ہیں معاشرے کے، جو 5% افراد ہیں ان میں یہ بیماری پائی جاتی ہے. لیکن مجھے جو لگ رہا ہے جدید ٹیکنالوجی کے آنے سے، جو ہماری روزمرہ کی جو زندگی ہے اس میں جو تبدیلیاں جو آئی ہیں، اس کی وجہ سے مجھے شک ہے کہ مسئلہ جو ہے اس کا شروع ہے، اس کی جو عام پریویلنس ہے وہ اس سے کہیں زیادہ
ہو جائے گی،
زیادہ ہو چکی ہے. تو وہ جب مثلا آپ کام کرتے ہیں، वो अभी जो नेक्स्ट वक्फे के बाद या तस्वीरें आ जाती हैं तो हम आपको बताते हैं कि मसलन वो जो है कि क्या वजह है, क्या वो कौन सा एंगल है, जाविया ठीक नहीं होता, किसी खास हिस्से पे जो है वो प्रेशर नहीं आ रहा है। यही वो तस्वीरें जहां पर हम टनल की बात करते थे, ये देखिए पीछे से जो है
जो
हाँ नौ टेंडन है और एक असब है,
ठीक है,
वो नर्व है, वो इस हिस्से से बाहर आती है,
ठीक है,
तो उसकी वजह से जो है वो जहां जहां सप्लाई दे रही होती है तो उस हिस्से में इसकी जो है इलामात जाहिर होती हैं।
ये डॉक्टर साहब अब ये जो हमें टेंडन नजर आ रहे हैं और नर्व नजर आ रही है, इसके नीचे हमारी वो जो आपने बोला कि आठ हड्डियां जो है वो इसके नीचे,
हाँ इसके नीचे वो आठ हड्डियां होती हैं, ऊपर से लिगामेंट और दरमियान से, और ये जो रेड कलर है मतलब सुरख और ये ब्लू कलर जो है ये उस चीज को जाहिर कर रहा था कि किस हिस्से को जो है इस जो मीडियन नर्व है इसकी सप्लाई जाती है, इसकी तहसील होती है।
एक नर्व भी जो हमें पीले रंग की नजर आ रही थी वो इस हिस्से को जो है कंट्रोल कर रही है,
इस हिस्से को कंट्रोल करती है। जो इलामात है वो आपको इस हिस्से में मतलब इस हिस्से में सुन होगा मतलब वो चीज, तो इस हिस्से में दर्द का जो है एहसास होगा।
डॉक्टर साहब दर्द तो हो रहा है कलाई में, तो कैसे जो है आप कह रहे हैं जो है ये हिस्सा जो है वो सो जाएगा या सुन हो जाएगा, ये क्या कहानी है?
देखिए दर्द कलाई में भी होता है, ये ऊपर की तरफ आता है, हाथ की तरफ आता है, जिस हिस्से में भी, क्योंकि वो सप्लाई होती है नर्व की,
नर्व जो है जहां जहां वो जा रही है
आपको दिमाग ऊपर से कंट्रोल कर रहा है और आपके जिस्म के मुख्तलिफ हिस्सों में जो है नर्व सप्लाई है, और जिस नर्व पे किसी भी जगह पे प्रेशर होगा और वो जिस हिस्से को सप्लाई देगी वो, तो वहां पर उसकी इलामतें जाहिर होती
हैं। यानी कहने का मतलब ये आपका कि अगर मसलन नर्व जो है वो दिमाग से आ रही है और कहीं भी उस पे दबाव पड़ रहा है तो जहां जहां वो जा रही है वहां वो अपने अलामतें निशान दिखाने शुरू हो,
बिल्कुल वहीं
अच्छा, सही।
और ये जो है उस चीज का वो एक तरह से हम जो है टेस्ट करते हैं उसको, जो पहले वाला तफ्तीलन टेस्ट कहा जाता है कि इसको 60 सेकंड के लिए या 1 मिनट के लिए उसको इस हालत में रखा जाता है, तो उसके बाद वही जो इसकी इलामतें हैं जो सुन होती है वो जगह दर्द का एहसास होता है, थरथराहट होती है, अगर वो आना शुरू हो जाए तो एक जनरल पॉपुलेशन के लिए है कि आम बंदे जो है आसानी के साथ इस तरह कर ले। ये टनल साइंस हैं जिस तरह जो जहां से वो उसका मसीर होता है उसका जो रास्ता होता है सही है उस जगह पे ये यूं करके मारा जाता है उसको तो पाया जाता है, तो उसके बाद जो है इस तरह एक तरह से इलेक्ट्रिकल शॉक्स लगते हैं, तो उस वजह से भी फिर जो है ना उसको
झटका सा पड़ता है,
झटका सा पड़ता है, ये फिर शक में आ जाता है कि ये चीज जो है हो रही है।
ठीक है सही। अच्छा तो डॉक्टर साहब और कोई टाइपिंग वगैरह ये सारी चीजें तो हो गई हमारी जो लाइफस्टाइल तर्ज जिंदगी उसकी वजह से, इसके अलावा भी कोई ऐसी कोई बीमारियां या कोई ऐसी चीज है जो इस पे असर अंदाज होती हो?
जी इसकी बहुत सारी वजूहात
हो सकती हैं। सही
देखिए बुनियादी जो है नुक्ता तो यही है कि उस असर पर उस नर्व पर इस जगह पे प्रेशर पड़ता है।
ठीक है
अब उस प्रेशर की मुख्तलिफ वजूहात हो सकती हैं।
ठीक है
एक तो मसलन हम कहते हैं कि चोट लगी, चोट लगने के बाद इन्फ्लेमेशन होती है, सोजिश हो गई,
ठीक है
तो उसके सोजिश के बाद जो है यहाँ पर दबाव पड़ा।
ठीक है
और दूसरा ये है कि हामला खवातीन जो हैं उनमें मायात जो हैं वो उसका तवाज़न बिगड़ता है,
ठीक है
तो उस वजह से वहाँ पर मसल दबाव पड़ता है। बाद सिस्टमिक डिजीजेस होती हैं जिस तरह रूमेटॉइड आर्थराइटिस है,
ठीक है
उसमें ये बीमारी होती है, ये सामने आती है सानवी तौर पर।
सही है
जो है बाज़ जो डायबिटिक पेशेंट हैं उनमें जो है ये चीज़ सामने आती है, मोटे जो अफराद हैं उनमें ये चीज़ सामने आती है,
ठीक है
और ख़वातीन में मीनोपॉज के बाद जो सिने यास्तगी है उसके बाद जो है ये चीज सामने आती है।
ठीक है डॉक्टर साहब बहुत शुक्रिया, बात को आगे चलाएंगे इंशाल्लाह हम लोग, लेकिन यहाँ पर जाना है हमने हसन के पास, देखते हैं हसन जो है हमें कहाँ पर लेके जा रहे हैं। जी हसन
लेके जा रहे हैं, ज्यादा दूर नहीं चलेंगे,
दूर नहीं।
और इसमें एक चीज मैं बताता चलूं नाज़रीन को, अगर कैमरा मुझ पर आए कि आप हमसे रब्ता कर सकते हैं प्रोग्राम के दौरान, और अगर कोई सवाल हो हमसे पूछ सकते हैं, डॉक्टर साहब यहाँ मौजूद हैं, या किसी और मसले के बारे में जो हम लोगों ने अपने प्रोग्राम में आप सबको बताया हो, तो चलते हैं इस वक्त देखते हैं आप हमसे रब्ता कैसे कर सकते हैं। एक ब्रेक के बाद आपकी खिदमत में हाजिर हूँ। जी नाज़रीन फिर से खुशामदीद कहता हूँ आप सबको प्रोग्राम सुबह ज़िंदगी में। आज का प्रोग्राम ज़रूर देखिएगा, थोड़ी बात डॉक्टर साहब की मुकम्मल मैं करने जा रहा हूँ, यानी एक दूसरे पहलू से शायद, लेकिन बहुत ज़रूरी है हम लोगों को अपने बदन का ख्याल रखना। और एक बहुत ही ज़बरदस्त किसी ने कहा था कि अगर आजकल हम लोग अपनी ज़िंदगी को यानी तब्दील नहीं कर सकते कि फिर से उन पुरानी चीज़ों की तरफ लौटें जिसकी वजह से बीमारियां नहीं थीं, काम ज़्यादा करें, खेतों पे जाके काम करें, तो कम से कम हम लोग अपने तर्ज यानी कह सकते हैं खाना खाने का तर्ज हम लोग तब्दील कर सकते हैं। तो इसके बारे में सोचिए और अपना नज़रिया हम लोगों को बताइए कि आप लोगों ने अपनी ज़िंदगी को बेहतर बनाने के लिए क्या किया है। آپ کے ہم مختلف جوابات کے منتظر رہیں گے، خصوصاً ہم لوگوں کے فیس بک پیج پر۔ چلتے ہیں خرم کے پاس۔
بہت شکریہ حسن، اور چلتے ہیں ڈاکٹر اسد اللہ ارسلان کے پاس۔ اور ڈاکٹر صاحب بات کر رہے ہیں کارپلٹر کنٹینل سنڈروم کے بارے میں، کلائی کا درد یا سوزش و ورم جو ہو جاتا ہے کلائی میں، اس کے بارے میں بات ہو رہی ہے ڈاکٹر صاحب سے۔ تو ڈاکٹر صاحب جی، آپ نے جو ہے وجوہات تو بتائی ہمیں کہ کیا کیا وجوہات یہ ساری چیزیں آ گئی ہیں اس میں۔ اچھا ڈاکٹر صاحب، علامتیں بھی ہم نے تقریباً جو ہے تھوڑی سی سمجھنی ہے، یہ تھوڑا سا ایک بار پھر اگر ہمارے ناظرین کو بتا دیں کہ جو نرو آ رہی ہے یہاں پر، یہ کیا اثر کرے گی ہمارے ہاتھ پہ اگر ہمیں کارپل ٹنل سنڈروم ہو رہا ہے؟
اگر کارپل ٹنل سنڈروم ہو رہا ہے، پہلے تو ایک اس ہاتھ میں درد کا احساس ہوگا،
ٹھیک ہے،
صحیح ہے، پھر وقت کے ساتھ ساتھ جو ہے وہ عام حالت میں بھی آپ کو ایک رات کو درد ہوگا، پھر دن کے وقت بھی وہ درد ہوتا ہے،
ٹھیک ہے،
جو ہاتھ کی ایک گرفت ہے وہ جو ہے وہ نہیں رہتی اس میں، ایک طاقت جو ہے
وہ جان نہیں رہتی،
جان نہیں رہتی آپ کے، مثلا وہی کہتے ہیں نا جو مکہ بنانا یا کسی چیز کو پکڑنا، عام طور پہ جو ہوتا ہے اگر آپ کپ اٹھا رہے ہیں تو آپ وہ کپ نہیں اٹھا سکتے، جو ٹائپسٹ ہیں وہ ٹائپ نہیں کر پاتے، ڈرائیونگ نہیں کر پاتے،
صحیح،
آپ کا جو اعصابی نظام اگر کمزور ہو جائے تو وہ چیز جو ہے وہ اس چیز کا جو ہے وہ انتشار کرتی ہے۔
ٹھیک ڈاکٹر صاحب، بہت شکریہ۔ ڈاکٹر صاحب چلتے ہیں تصاویر کی طرف، بڑی جو ہے دلچسپ تصویر جو ہے دکھنے میں یہاں پر مل رہی ہیں۔ تو
اب یہ جو ہے تصویر جو ہے، مثلا یہ تصویر جو ہمارے سامنے، ایک طرح کا علاج ہے،
ٹھیک ہے،
تو اس کارپل ٹنل سنڈروم کے علاج کے لیے سب سے پہلے تو ہم اس کی اصل وجہ پہ جاتے ہیں،
ٹھیک ہے،
کہ اصل وجہ ہے کیا۔ یہ تقریباً اینڈ پہ جا کے جو ہے آخری حصے میں ہم کرتے ہیں کہ جب آپ کا درد کنٹرول نہیں ہو رہا،
ٹھیک ہے،
پہلے تو آپ کہتے ہیں عام فعالیت جو ہے آپ کی جو روزمرہ کی جو روٹین ہے اس میں تبدیلی لائیں، جو عام باتیں ہیں ان چیز کا خیال رکھیں، اگر وہ درد پھر بھی کنٹرول نہیں ہوتا تو پھر وہ جس طرح یہ انجیکشن دکھایا گیا تھا
کارٹیزون
کا انجیکشن،
پچھلی تصویر اگر دکھا دیجئے، جی
کارٹیزون کا جو انجیکشن ہے یہ لگا دیا جاتا ہے اس حصے پہ، تو وہ تقریباً 3-4 ماہ کے لیے جو ہے۔ اب یہاں پہ دیکھیے، یہ ٹائپنگ کا بتایا گیا ہے، فرض کیا کہ مثلا بعض لوگوں کو وہ درد شروع ہو گیا ہے تو مختلف طرح کے یہ اسٹرپس وغیرہ یہ جو ہیں ان چیزوں کا استعمال کر کے۔
اچھا ڈاکٹر صاحب، یہ جو جیسے یہاں دکھنے مل رہا ہے، یہ ایک ہم لوگ دباؤ کی بات جو کرتے ہیں، دباؤ جو ہے کس زاویے سے، کس اینگل سے پڑتا ہے، یعنی دباؤ کا کیا مطلب ہے، کس طرح ہم کہہ سکتے ہیں دباؤ، جیسے ٹائپنگ میں اگر ہم کر رہے ہیں کیا
وہ ایک ٹنل ہے،
ٹھیک ہے،
صحیح ہے
جی،
تو اس میں فرض کیا اس کے ارد گرد انفلیمیشن ہوتی ہے، سوزش ہوتی ہے، وہ دباؤ جو ہے وہاں پہ ڈال سکتا ہے، آپ کو کوئی چوٹ لگ گئی ہے اس کی وجہ سے دباؤ آتا ہے، ارد گرد جو مایات کا پریشر ہے
وہ زیادہ ہو جائے،
ہاں وہ زیادہ ہو جائے اس کی وجہ سے جو ہے دباؤ آتا ہے،
ٹھیک ہے،
آپ نے کوئی خاص چیز پہن رکھی ہے اس کی وجہ سے دباؤ ہوتا ہے، آپ اس طرح کا مسئلہ، یہی جو آپ بات کر رہے تھے کہ کس طرح سے دباؤ آتا ہے،
یہ دیکھیں اس میں تصویر کو تھوڑی دیر جو ہے روک دیا جائے تاکہ اس چیز بات کر سکیں جی،
اب رائٹ سائڈ پہ دیکھیں کہ اس نے اس کی اصل جو ہے صحیح حالت وہ بتائی، جی جی، اب لیفٹ سائڈ پہ اس کا جو اینگل ہے، وہ جو زاویہ ہے وہ زیادہ ہے، اوپر والے میں اوپر کی طرف سے ہے، جس طرح مثلا کہتے ہیں نا ایک ایکسٹینشن حالت میں ہے، اور نیچے والا فلیکس ہے، تو اس سے یہ ہوتا ہے کہ یہاں پر جو 8 ہڈیوں جن کی بات کی ہے، تو این وہ جہاں پہ آ کے وہ 2 زاویے مل رہے ہیں، اس جگہ پہ جو ہے وہ 8 ہڈیاں ہوتی ہیں، ان پر جو دباؤ پڑتا ہے، اور یہاں پہ چونکہ ٹنل ہوتا ہے وہ ایک تنگ راستہ ہے جہاں سے جو ہے وہ نرو وہ عصب گزرتی ہے، تو اس جگہ پہ زیادہ چانس ہوتا ہے ایک جو ہے نا وہ دباؤ پڑنے کا،
ٹھیک ہے، صحیح ہے۔
اب نیچے والے جو ہیں وہ سائڈ پہ انہوں نے زاویہ تبدیل کیا ہوا ہے اس طرف کرتے ہیں، تو پھر بھی اسی جگہ پہ جو ہے وہ دباؤ پڑے گا، تو جس کے باعث جو ہے پھر اس کی جو علامتیں ظاہر ہونا شروع،
ماؤس کا استعمال جو ہے ایک بڑا اہم چیز ہے، اور بہرحال ہمیں چاہیے اس پہ جو ہے
دیکھیں ماؤس کے جو ہے اس یہ چیز جو ہے پیڈ مختلف جو ہیں، یہ بہتر ہے کہ آپ جو ہے اس طرح کے پیڈ استعمال کر لیں،
یہاں سے تھوڑا سا یہ ابھرا ہوا ہے
بالکل،
تاکہ وہ جو کلائی ہے وہ نیچے نہ جائے
اسی جگہ پہ،
ٹھیک ہے۔
مین جو بات آ جاتی ہے سب سے بڑی، وہ ٹنل کی آتی ہے،
ٹھیک ہے،
جو وہ جو یہاں سے جو رستہ گزرتا ہے، کیونکہ زیادہ تر پریشر اسی جگہ پہ پڑتا ہے،
ٹھیک ہے،
کیونکہ اس سے آگے یا پیچھے جو ہے وہ عصب جو ہے وہ نرو ہے وہ آزاد ہے،
تنگ راستہ نہیں ہے،
جی، چونکہ یہاں پہ تنگ راستہ ہے تو اسی لیے اس طرح کے جو طبی باؤس ہیں
ان کا استعمال
کیا جاتا ہے، تاکہ جو ہے ٹائپنگ کے بعد جو ہے اس طرح کے مسائل کا سامنا نہ کرنا پڑے۔ ٹائپنگ میں یہ ہوتا ہے کہ آپ جو ہے ریپیٹیشن کے ساتھ، ایک تسلسل کے ساتھ جو ہے ان حرکات کو آپ انجام دیتے ہیں،
ٹھیک ہے،
تو اس کی وجہ سے یہ جو ٹینڈون ہیں
جی
وہ تصویر میں جو ہے وہ 9 ٹینڈون تھے وہاں سے گزرتے،
سفید رنگ کے جو گزرتے،
بالکل، तो वो एक दूसरे से मतलब ये मूवमेंट होती रहती है,
रगड़ खाते
मसल, मैं इस तरह की ये मूवमेंट करता हूँ तो यहाँ से ये जो टेंडन है ये वाले पट्टे इनको हला रहे
हैं,
तो ये जो टेंडन है ये रगड़
खा रहे हैं, तो वर्म भी है वहाँ पर, तो
जब ज्यादा उसको मसल हम हद से ज्यादा करते हैं तो वहाँ पे सोजिश हो जाती है
जी। ये डॉक्टर ये तस्वीर,
तो ये असल में वो एक्सरसाइजेस हैं, वर्जिश हैं उसकी
कि जिससे बेहतर किया जा सकता है इसको,
जी, जिसको बस वो एक आम जो है हालत में आप उसको फ्लेक्शन में ले जाएं, एक्सटेंशन में ले जाएं,
ठीक है।
मैं फ्लेक्शन और एक्सटेंशन के बारे में बताता चलूं कि बाज़ हमारे नाज़रीन जो है वो शौकिया तौर पे जाते हैं इंटरनेट या मुख्तलिफ ज़राए से जो है वो लिटरेचर जो है वो पढ़ते हैं, तो फ्लेक्शन कोई भी हालत होती है जिसपे हम जो है वो जाविया कम होता है, मसलन ये जो है इस ये मूवमेंट कर रहा हूँ तो इसको फ्लेक्स होता है,
ठीक है,
तो इसको जब दूर लेके जाता हूँ तो वो एक्सटेंशन होती है, तो इसकी जो है एक्सरसाइजेस हैं, वर्जिशें हैं, एक इलाज भी है, एक एहतियाती तदाबीर भी हैं, ये मसलन स्टेप वाइज उन्होंने बताया हुआ है कि मसलन आप स्टेप वन में क्या करेंगे, टू में क्या करेंगे, मसलन वो तस्वीरों से तकरीबन सारी बात
शुरू जाहिर है, प्रॉपर जो है उसको आपने फॉलो करना है, जी स्टेप्स दिखाए मैं, ठीक
बिल्कुल।
तो ये डॉक्टर साहब जब आपको दर्द शुरू हो गया तब करना है या नॉर्मल रूटीन में भी कर सकते हैं हम ये काम?
ये देखिए आप नॉर्मल रूटीन में करते रहें,
अच्छा,
ये इसकी एक तरह से की एहतियाती तदाबीर है,
ठीक है।
फर्ज की आप जो है पियानोस्ट हैं मसलन, पियानो का इस्तेमाल करते हैं
है।
या फिर टाइप करते हैं या इस तरह का दूसरे कोई आपके, अब हर जॉब में हर जो काम है उसमें हाथ का इस्तेमाल तो हर हाल में हमने करना है,
ठीक। डॉक्टर साहब गुफ्तगु को जारी रखेंगे, यहाँ पर छोटा सा हमने एक वक्फा लेना है और उसके बाद दोबारा खिदमत में हाजिर होंगे, तो चलते हैं हसन के पास। जी हसन, अभी आप कहाँ ले जा रहे हैं?
हम कई मजेदार चीजें आपको इंशाल्लाह हम बताएंगे, लेकिन हमारे साथी बताएंगे हमें उधर जाना है या अभी अभी यहाँ पर हमें बाकी रहना है। तो एक चीज मैं बताता चलूँ आप लोगों को नाजरीन, एक तो दो ग्लास जो मेरे पास रखे हुए उसकी वजह ये, एक डॉक्टर साहब का ग्लास है वो उनको जाके देना है, और एक और चीज़ जो मैं आपको ज़रूर बताना चाहूँगा वो इस हवाले से है कि हम लोगों ने अपनी ज़िंदगी में बहुत सारी चीज़ों को दाखिल कर लिया है और बहुत ही गलत तरीके से हम लोगों ने उसे दाखिल किया है। वो ये है कि आम सा मोबाइल फ़ोन अगर आप देखें तो उसमें जो नुकसान उसके हैं वो बहुत ज़्यादा भयानक हैं। आपको मालूम है कि उसके जो असरात होंगे उसमें हता इस हद तक था कि मैंने पढ़ा था कहीं पर कि परिंदे अपना रास्ता गुम कर रहे हैं, लेकिन एक जो बहुत ही बड़ा नुकसान है खुसन जब से टच स्क्रीन आया है वो ये है कि मुख्तलिफ किस्म की बैक्टीरियाज उसके ऊपर इकट्ठा हो जाती हैं। वो तो आपको मालूम होगा, इससे पहले भी मैं बता चुका हूँ कि टच स्क्रीन में होता ही है कि मुख्तलिफ जो बैक्टीरियाज आपके हाथ में या माहौल में होती हैं वो उस पर मुंतकिल बहुत तेज़ी से हो जाती हैं, और कहा जाता है ये सबसे कह सकते हैं कि दुनिया में शायद गंदी चीज़ जो आप अपने साथ लिए घूमते हैं और फ़ख्र भी करते हैं, हर एक की मैं बात कर रहा हूँ हत्ता अपनी, तो वो जो है वो बस दुनिया की सबसे गंदी चीज़ होती है और वो है मोबाइल फ़ोन। जब से टच स्क्रीन आए ये कीपैड के अलावा पूरे स्क्रीन के ऊपर मुंतकिल हो गई ये चीज़। अभी हाल में जुनूबी इंग्लैंड में एक तहकीक इस हवाले से हुई थी और उसमें जो पता चला वो ये कि जो जर्म्स के मुख्तलिफ किस्म जो इकट्ठा होते हैं उसके ऊपर बैक्टीरियाज जो इकट्ठा होती हैं उनकी यही तस्वीर है, और तादाद आप देख सकते हैं कितनी भयानक होती है। कर्जे की एक कंपनी है उसने ऐलान किया है कि उन्होंने एक तरह का शीशा बनाया है और वो है कि चांदी के आयंस जो हैं उसके ज़रिए उन्होंने ये काम किया है कि वो खुद ब खुद जो है शीशे को साफ़ कर देगा, और खुसूस ये टच स्क्रीन इन सब के लिए बहुत ज़्यादा इस लिहाज से मुफीद है कि बहरहाल आजकल इतनी तेज़ी से ये चीज़ फैल रही है कि अभी आप देखिए खुद यही एक टच स्क्रीन है और इसके ऊपर सैकड़ों किस्म के यकीनन जर्म्स होंगे, तो आप हिसाब लगा लीजिए कितना नुकसानदेह हो सकता है। तो ये काम किया गया है कि ऐसा शीशा बनाया जाए कि खुद ही यानी सारे वो जर्म्स सारे बैक्टीरियाज जो हैं वो उनको मार दे, तो इस चीज़ में कामयाब हो चुकी है। ये बहुत ही मशहूर कंपनी है जो मोबाइल फ़ोन्स के मुख्तलिफ ग्लासेस बनाती है, लेकिन उन्होंने ऐलान किया है कि अगले 2 साल तक ये तिजारी सूरत में और यानी कमर्शियल सूरत में वो नहीं आएगी मार्केट में, तो अभी फ़िलहाल इंतज़ार न करिए। उसके बजाय आप ये काम कर सकते हैं कि अभी आप फ़िलहाल ये जो मुख्तलिफ वाइप्स होते हैं वो इस्तेमाल करिए, और बहुत ही ज़्यादा जिसमें थोड़ा अल्कोहल बेस्ड जो होते हैं वो आप लीजिए, और अपने मोबाइल को कोशिश करिए दिन में 1-2 दफ़ा पोंछ दिया करें, काफ़ी हद तक उसके मसाइल हल हो सकते हैं। 10,000 मुख्तलिफ किस्म की बैक्टीरियाज जर्म्स और हत्ता कह सकते हैं कि जो फंगाइज होते हैं वो उसके ऊपर मौजूद होते हैं। अपनी सेहत का ख्याल रखना है तो ये काम ज़रूर करिएगा। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। जी नाज़रीन, फिर से आप सबको खुश आमदीद कहता हूँ स्टूडियो शहर में तेहरान से, हम आपकी खिदमत में प्रोग्राम पेश कर रहे हैं प्रोग्राम सुबह ज़िंदगी। और एक चीज़ जो मैं बताता चलूँ इस खूबसूरत से मंज़र के हवाले से वो ये है कि हर जगह का अपना एक ख़ास मौसम होता है, जहाँ पे भी आप चले जाएँ एक ही मुल्क में हो सकता है कई किस्म के आपको मौसम मिले। यहाँ पर सर्दी पड़ रही है तेहरान में, तो आप तकरीबन 500-600 بلکہ تھوڑا یعنی زیادہ 1000 کلومیٹر جنوب کی طرف جائیں گے تو ماحول بالکل مختلف ہوگا، اور جنوب کی طرف جائیں گے یقیناً دوسرے طرح کا ملے گا، شمال کی طرف جائیں گے پہاڑی علاقے ہیں وہاں پر دوسرے قسم کا ماحول ہوگا۔ لیکن چیز یہ ہے کہ آپ جو کھانا یہاں پر استعمال کرتے ہیں وہ بہت زیادہ اہم ہے۔ وہ یہ ہے کہ آپ کوشش کریں کہ جہاں پر بہت ہی مرطوب آب و ہوا ہے، گرم آب و ہوا ہے، وہاں کا مزاج یعنی آپ سمجھیے کہ وہاں پہ گرمی کی سمت مائل ہے، تو آپ وہاں پر یہ کر سکتے ہیں کہ کھانے ایسے کھائیں جن میں گرمی بہت زیادہ پائی نہ جاتی ہو۔ مرچ کا استعمال کوشش کریں کہ کم کریں، بہت زیادہ مرچ اوائڈ کریں، مختلف قسم کے جو ایسیڈک کھانے ہوتے ہیں وہ استعمال نہ کریں، چکنے کھانے استعمال نہ کریں، اور اس کے علاوہ وہاں پر آپ یہ کام کر سکتے ہیں جو ٹھنڈے مزاج کے کھانے ہوتے ہیں وہ کوشش کریے زیادہ استعمال کرنے کی۔ اسی طرح جہاں پہ بہت ہی سرد آب و ہوا ہے وہاں پر آپ یہ کام کر سکتے ہیں کہ بہت ہی گرم مزاج کھانے آپ کھائیں۔ مثال کے طور پر یہ جو اسکیموز ہوتے ہیں جو بیرل انٹارکٹیکا کے قریب، اور یعنی یہ تو جنوب میں ہو گیا، اور شمالی یعنی اس میں آپ دیکھیے کہ ہیمسفیئر میں جا کے اگر آپ دیکھیں گے تو وہاں پر جو رہتے ہیں وہاں پر جو چیز نظر آتی ہے وہ یہ ہے کہ وہ زیادہ تر سیل کا گوشت یعنی یہ جو خاص قسم کے جانور وہاں پر ہوتے ہیں ان کا، اور بہت زیادہ سیلمن کا استعمال ہوتا ہے۔ اس کی وجہ یہ ہے کہ اس میں خود یہ مچھلیاں یا اس قسم کے کھانے جو ہوتے ہیں وہ کافی حد تک اس میں گرمی پائی جاتی ہے، اور اس لحاظ سے وہ بہت زیادہ مفید ہوتے ہیں۔ میں کوشش کر رہا ہوں وہ ڈھونڈنے کی، میرے خیال میں تصویر میں نے ڈالی نہیں۔ بہرحال اس میں یہ ہے کہ آپ جس قسم کا بھی کھانا آپ کھائیں ماحول کے حساب سے کھائیں، اور اگر آپ کہیں جائیں مثال کے طور پر سفر پہ آدمی کو جانا ہی ہوتا ہے، کوشش کریں کہ وہاں کے لوگ جو کھا رہے ہیں، بہرحال آپ کوشش کریں کہ اپنے مزاج کے مطابق، لیکن کوشش کریں کہ وہاں پر جو لوگ کھا رہے ہیں وہ استعمال کریں، کیونکہ یقیناً وہ اس ماحول کے حساب سے کھانا کھا رہے ہوں گے اور آپ کو نہیں معلوم۔ اگر آپ اپنی ڈائٹ جاری رکھیں گے وہاں پر یقیناً اس حساب سے، اس موسم کے حساب سے آپ کے لیے نقصان دہ ثابت ہو سکتی ہے۔ ایک چھوٹی سی مثال کے ساتھ اس کے بعد چلتے ہیں ڈاکٹر صاحب کے پاس، اور یہ کہ مثال کے طور پر یہ جو لہسن ہوتی ہے آپ جب استعمال کرتے ہیں تو اگر کہیں پہ مرطوب آب و ہوا ہے آپ کو گرمی لگنا شروع ہو جاتی ہے، لیکن جہاں پہ آپ ٹھنڈی اور مرطوب آب و ہوا میں آپ جائیں گے تو وہاں پہ آپ کو کوئی مسئلہ پیش نہیں آئے گا، کیونکہ وہی چیز آپ کے بدن کو مناسب گرمی یا ٹھنڈک پہنچا رہی ہوگی۔ چلتے ہیں ڈاکٹر ارسلان کے پاس، وہ اپنی گفتگو جاری رکھیں۔
بہت شکریہ حسن۔ اور جی ڈاکٹر صاحب، تقریباً 2 منٹ کا وقت ہے ہمارے پاس، تو آپ کیا پیغام دینا چاہیں گے؟
معاشرے کے عام فرد کے لیے یہ بہتر ہے کہ اپنی زندگی میں تبدیلی لائے۔ اگر فرض کیا مثلا ایک تواتر کے ساتھ ایک جو ہے حرکت انجام دے رہا ہے اس کو، تو اس چیز کا خیال رکھے کہ اگر وہاں پہ ایک درد کا احساس ہے، درد شروع ہو گیا ہے، اس کی علامتیں شروع ہو گئی ہیں، تو جو ہے وہاں پہ احتیاطی تدابیر اختیار کرنی شروع کر دے۔
صحیح۔
تو اس کا جو علاج ہے اس میں بھی جو ہے مختلف مراحل میں وہ آگے جائے۔ شروع میں جیسے ہی درد شروع ہوتا ہے یا وہاں پہ بے حسی کا احساس ہوتا ہے،
صحیح،
تو اپنی جو ہے جو زندگی ہے اس میں تبدیلی لاتے ہوئے ان چیزوں کا خیال رکھے جس کی وجہ سے یہ ہو رہا ہے۔
صحیح۔
اگر پھر کنٹرول نہیں ہوتا، پین کلرز وغیرہ جو ہیں ان کا عارضی طور پہ استعمال کیا جا سکتا ہے، اگر پھر بھی کنٹرول نہیں ہوتا تو پھر وہاں پہ مثلا اپنے قریبی جو ہے وہ فیزیوتھراپسٹ ہیں، آرتھوپیڈک ہیں، ان کے پاس جائیں، تو وہ انجیکشن کے ذریعے اس کو کنٹرول کرنے کی کوشش کریں گے۔ تو اگر پھر بھی کنٹرول نہیں ہو رہا تو اس کا آخری حل جو ہے وہ سرجری ہے۔
سرجری،
اور سرجری میں یہ کیا جاتا ہے کہ وہاں پر جس وجہ سے بھی جو ہے پریشر وہاں پہ پڑ رہا ہے تو اس پریشر کو ہے وہ ریلیز کیا جاتا ہے، ہٹایا جاتا ہے، اس کے بعد ہیں اس کی علامتیں جو ہیں کم ہو جاتی ہیں۔
لیکن بہرحال یہ کہا جاتا ہے کہ جو ہے علاج سے بہتر ہے کہ ہم جو ہے خیال رکھیں اپنی طرز زندگی،
اس لیے کہا جاتا ہے کہ مثلا پرہیز جو ہے وہ علاج سے بہتر ہے۔ اور اس طرح یہ بیماری یا اس طرح کی بہت ساری دوسری جو بیماریاں ہیں جس میں ہم اگر پرہیز کریں تو ہم بہت ساری پیچیدہ بیماریوں سے بچ سکتے ہیں۔
بہت بہت شکریہ ڈاکٹر صاحب، بہت مفید آپ کے ساتھ گفتگو رہی۔ معاف کیجیے گا، وقت ہمارا جو ہے ہمیشہ محدود ہوتا ہے، اور انشاءاللہ ہم دعا کرتے ہیں کہ آپ سے جو ہے دوبارہ انشاءاللہ آپ کو دعا کر پروگرام میں جو ہے دعوت دیں گے تاکہ ایک اور جو ہے اہم موضوع پر اور مفید جو ہے گفتگو آپ کے ساتھ کی جا سکے۔ چلتے ہیں ابھی یہاں پر حسن کے پاس اور دیکھتے ہیں کہ وہ ہمیں کہاں پر لے کے جا رہے ہیں۔ جی حسن،
بہت بہت شکریہ خرم، اور بہت ہی استفادہ ہم لوگوں نے کیا ڈاکٹر صاحب کی گفتگو سے، اور یقیناً ہمارے ناظرین کو بھی پسند آئی ہوگی ان کی گفتگو۔ اور ایک بہت ہی عام سا مسئلہ آج کل جو ہو کر رہ گیا ہے ہم لوگوں کے آج کل کے مطابق، یعنی آج کل کے دور کے مطابق زندگی میں، اس کا مسئلہ یعنی اس کو خیال رکھتے ہوئے ہم لوگ اپنی زندگی کو بہتر بنانے کی کوشش کریں گے۔ چلتے ہیں ایک ویڈیو کلپ دیکھتے ہیں، اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے۔ جی ناظرین پھر سے آپ سب کو خوش آمدید کہتا ہوں اور 7:09 ہو رہے ہیں اس وقت اور خرم بھائی رابطہ ہمارا ہو گیا ہے دہلی اسٹوڈیو سے.
جی ڈاکٹر عطیہ نشاط جو ہیں ہمارے ساتھ ہوں گی انشاءاللہ, تو چلتے ہیں ان سے ملاقات کرتے ہیں. سلام عرض کرتا ہوں ڈاکٹر صاحب آپ کی خدمت میں.
وعلیکم السلام.
ڈاکٹر صاحب بہت شکریہ ایک بار پھر آپ نے ہمارے پروگرام میں ہم لوگوں کو ہمارے ناظرین کو ٹائم دیا اور اینٹی آکسیڈنٹس کا موضوع آپ نے جو ہے انتخاب کیا ہے. جی
میں نے پچھلی مرتبہ بھی اس پہ گفتگو کی تھی اگر آپ کو یاد ہو, اس میں میں نے یہ آپ کو تفصیل سے بتایا تھا کہ یہ کیوں ضروری ہے ہمارے جسم میں, کیا ایسی چیزیں ہوتی ہیں جس کے روک تھام کے لیے اینٹی آکسیڈنٹ فائدہ مند ہوتا ہے. میں نے آپ کو پچھلی مرتبہ آکسیڈیٹو سٹریس کے بارے میں بھی بتایا تھا کہ چونکہ ماحول میں اس قدر آلودگی ہے, اس قدر گندگی ہے کہ یہ آکسیڈیٹو سٹریس بڑھتے جا رہا ہے. یعنی پہلے اگر ہمارے جسم میں اس کی 10% ہمارے جو سیلز ہوتے ہیں وہ خراب ہوتے تھے, ویئر اینڈ ٹیئر ہوتے تھے, تو اب مان لیجئے وہ 15-20% ہوتے ہیں. تو اب سوال یہ اٹھتا ہے کہ اینٹی آکسیڈنٹس کی آخر ضرورت زیادہ کیوں ہے. دیکھیے ایک چیز آپ کو میں بتاؤں, اس کو کہتے ہیں پری میچیور ایجنگ, یعنی وقت سے پہلے عمر کا بڑھنا. یہ دنیا بھر میں بہت تیزی سے یہ ٹرینڈ بڑھتے جا رہا ہے کہ اس میں صرف یہ نہیں ہے کہ آپ دیکھنے میں ضعیف لگ رہے ہیں, آپ کی عمر زیادہ لگ رہی ہے, یہ تو بہت سطحی سی بات ہے. اس سے زیادہ بات یہ ہے کہ آج کل دیکھنے میں آتا ہے کہ 30 سال کی عمر میں, 35 سال کی عمر میں, جو کہ میڈیکل کے حساب سے, ڈاکٹری نظریے کے حساب سے اسے ینگ ایج کہا جاتا ہے, اسے بالکل بھی بڑی عمر نہیں کہا جاتا, اس میں دل کی بیماریاں ہو رہی ہیں جو کہ بہت ہی حیرت انگیز ہے, ڈائبٹیز ہو رہی ہے, ڈائبٹیز کی عمر بالکل بھی 30-35 سال نہیں ہے, دل کی بیماری کی عمر بالکل 30-35 سال نہیں ہے جو کہ اس عمر میں ہو رہی ہے. اور ایک چیز ہوتی ہے جس کو ہم کہتے ہیں پارکنسنز ڈیزیز, یعنی جس میں میں نے پچھلی بار بھی بتایا تھا کہ ہاتھ پیر میں ٹریمرز آتے ہیں, جیسے ہاتھ یوں کانپتا ہے ہمارا. اس کے علاوہ ایک اور بیماری ہوتی ہے جسے ہم کہتے ہیں الزائمرز, یعنی ہماری یادداشت کمزور ہونے لگتی ہے, ہم بھولنے لگتے ہیں. اس میں یہ ہوتا ہے کہ کبھی کبھی الزائمرز اتنا زیادہ بڑھ جاتا ہے کہ جو مریض ہوتے ہیں ان کو یہ بھی پتہ نہیں چلتا کہ وہ کھانا کھا چکے ہیں. یعنی انہوں نے بریک فاسٹ کیا یا لنچ کیا تو ان کو پھر خیال نہیں ہوتا کہ انہوں نے کھا لیا ہے, تو وہ دوبارہ کھاتے ہیں. مطلب یہ ایک بہت ہی مشکل کنڈیشن ہے, اس کے ساتھ جینا بہت مشکل ہے. اور یہ سب جتنی بھی میں نے آپ کو کنڈیشنز بتائیں, پہلے یہ 70-75 سال کی عمر میں ہوا کرتا تھا. یعنی اگر کسی کے ہاتھ پیر کانپ رہے تو ہم اکثر ہی کہتے تھے بھائی عمر ہو گئی ہے, ضعیف ہو گئے ہیں, یا کسی کی یادداشت کمزور ہو گئی ہے, بار بار بھول رہے ہیں, تو بھی ہم اکثر یہ آپ نے سنا ہوگا کہ بھائی عمر کا تقاضا ہے, بھولتے ہیں زیادہ, یا دل کی بیماری یا ڈائبٹیز وغیرہ بھی. بہرحال اگر 70 نہیں تو کم سے کم 50 سال کے بعد ہی یہ ازیوم کیا جاتا تھا کہ ہوگا, لیکن اب یہ چیز ہے کہ اس کی عمر بہت تیزی سے گھٹی ہے, یعنی یہاں تک کہ 30-35-40 سال تک کے لوگوں کو یہ ساری پریشانیاں ہو رہی ہیں. تو یہ جو اینٹی آکسیڈنٹس ہیں یہ ان سارے امراض میں بہت ہی خاص رول پلے کرتے ہیں. اینٹی آکسیڈنٹس کیا کرتے ہیں کہ جتنی بیماریاں میں نے آپ کو بتائیں, یہ ڈیجنریٹو ڈیزیزز ہیں, یعنی جو ہمارے جسم کے سیلز اور ٹیشوز ہوتے ہیں اس میں آکسیڈیٹو سٹریس کی وجہ سے وہ زیادہ ویئر اینڈ ٹیئر ہونے لگتے ہیں, وہ زیادہ ٹوٹنے پھوٹنے لگتے ہیں, اور یہ اینٹی آکسیڈنٹس اس پروسیجر کو, اس جو چیز ہو رہی ہے اس کو روکتے ہیں. یہ تو ہو گئی یہ ڈیجنریٹو ڈیزیزز کی بات, یعنی ایسی بیماریاں جو جسم میں زیادہ ٹوٹ پھوٹ کی وجہ سے ہوتی ہیں. اور اس کے علاوہ ایک بیماری ہے کینسر, یہ جو آکسیڈیٹو سٹریس کی وجہ سے سب سے زیادہ جو بیماری ہوتی ہے وہ ہے کینسر. یہ ڈیجنریٹو ڈیزیز نہیں ہے, یعنی اس میں جسم میں.
جی ناظرین چلتے ہیں ایک بریک لیتے ہیں, اس کے بعد آئیں گے, گفتگو ہم لوگوں کی جاری رہے گی کیونکہ بہت اہم جگہ تک پہنچ گئی ہے, لیکن بہرحال ایک بریک بھی ضروری ہوتا ہے. جی ناظرین ڈاکٹر صاحبہ کی ایک گفتگو کا ایک حصہ ختم ہو چکا تھا, چلتے ہیں دوسرے حصے کی طرف. وہ بتا رہی تھیں
کینسر کے بارے میں.
جی ڈاکٹر صاحبہ
जी मैं ये फरमा रही थी कि कैंसर वेयर एंड टेयर की वजह से नहीं होता है, ऑक्सीडेटिव स्ट्रेस की वजह से नहीं होता है, बल्कि ये एक ऐसी बीमारी है जो किसी सेल के ट्रिगर होने की वजह से, यानी वो खामोशी से अपना काम कर रही थी लेकिन जो फ्री रेडिकल्स होते हैं जो माहौल में और हमारे जिस्म में भी पैदा होते हैं वो जाके जबरदस्ती उसकी छेड़खानी करते हैं और इतनी ज्यादा उसको छेड़ देते हैं कि उसके डीएनए तक उसका असर पहुंच जाता है। यानी डीएनए वो स्ट्रक्चर होता है हमारे सेल का जो ये डिसाइड करते हैं कि सेल को कितना ज्यादा मल्टीप्लाई होना है, यानी कितना ज्यादा बढ़ना है। अब जब ऑक्सीडेटिव स्ट्रेस की वजह से फ्री रेडिकल्स बढ़ गया है तो वो कैंसर के होने के चांसेस बहुत ज्यादा हो जाते हैं। अब आप देखते भी होंगे कि कैंसर बहुत ज्यादा आम हो गया, तो अब सवाल ये उठता है कि एंटीऑक्सीडेंट हमें मिलेंगे कहां से। पिछली बार भी मैंने बताया था कि जो फल हैं, सब्जियां हैं, ग्रीन टी जो ईरान में बहुत ज्यादा पी जाती है, इन सब में एंटीऑक्सीडेंट्स बेहद ज्यादा मौजूद होते हैं। यहां तक कि ग्रीन टी के बारे में तो यहां कहा जाता है कि अगर हम रोज दिन में 2 से 3 कप पिए तो शायद अगर कैंसर का इलाज आपका हो रहा है तो इसमें फायदा करेगा, मतलब इलाज में भी मदद करेगा, जो कि बहुत बड़ी बात है। और अभी आप बता रहे थे एस्किमोज के बारे में कि जो अंटार्कटिक वगैरह में रहते हैं और सिर्फ मछलियां खाते हैं, तो आपको एक बात और बता दूं कि उससे उन्हें इतना फायदा होता है कि आज तक या तो शायद वहां पर मेडिकल फैसिलिटी इतनी नहीं है इस वजह से, लेकिन बहरहाल किसी भी वजह से आज तक वहां पर कोई भी दिल की बीमारी रजिस्टर नहीं की गई है। मतलब आज तक किसी भी पोल्स पे रहने वाले को दिल की बीमारी नहीं हुई है, चाहे वो एंजाइना हो या हार्ट की और कोई भी बीमारी। ये बहुत बड़ी बात है और इसको साइंटिस्ट बहुत स्ट्रांग बैकग्राउंड मानते हैं इस बात का कि आप मछली ज्यादा खाते हैं अगर तो उसमें जो ओमेगा 3 फैटी एसिड है, जो बहरहाल एंटीऑक्सीडेंट नहीं है लेकिन वाइटामिन ई जो एंटीऑक्सीडेंट का काम करता है, ये दोनों मिलकर दिल के लिए बेहद मुफीद होते हैं। इसके अलावा जो हम सोचते हैं कि मैंने पिछली बार भी कहा था कि लोगों को लगता है कि बहुत महंगे फल खाएंगे या महंगी जैसे ब्रोकली खाएंगे या वो कीवी फ्रूट खाएंगे तो ही उन्हें एंटीऑक्सीडेंट मिलेगा, ऐसा कुछ भी नहीं है। बल्कि हिंदुस्तान, ये इंडियन सब कॉन्टिनेंट में, पाकिस्तान, बांग्लादेश वगैरह में एक फल होता है अमरूद। आप किसी भी साइंटिफिक जर्नल को उठा के देखेंगे जिसको गुआवा कहते हैं, अमरूद में सबसे ज्यादा एंटीऑक्सीडेंट पाया जाता है और ये बहुत आसानी से अवेलेबल है, आप कहीं भी इसको खरीद के खा सकते हैं। इसके अलावा टमाटर है, गाजर है, मेरे कहने का मतलब है बहुत ही आम चीजों में, हर चीज में एंटीऑक्सीडेंट है, बस ये कि आप उसको किस तरह से इस्तेमाल कर रहे हैं। अभी ये नहीं कि गाजर का हलवा बना के खाएंगे तो भी आपको एंटीऑक्सीडेंट मिलेगा,
डॉक्टर साहब
उसको सलाद के फॉर्म में खाइए तो ज्यादा वो मुफीद है, जितना कच्चा हो सके खाएं और आप सूप बना के पीजिए।
डॉक्टर साहब एक चीज जो मैं पूछना चाह रहा था वो इस हवाले से है कि हम लोगों की तर्ज जिंदगी जो है वो बहुत तब्दील होकर रह गई है। मिसाल के तौर पर जो पहले हम लोग जाते थे, मिसाल ज्यादा चलना पड़ता था किसी काम के लिए, आराम से हिंदुस्तान पाकिस्तान में ये ज़्यादा सहूलत है कि रिक्शा पकड़ा निकल गए, यहाँ पे ईरान में या बहुत सारे ममालिक में टैक्सी फ़ौरन मिल जाती है, मेट्रो मिल जाती है, जो रास्ता हम लोग पहले चलते थे अब वो किसी चीज़ के ज़रिए हम लोग जा रहे हैं और तेज़ी से पहुँच रहे हैं, बज़ाहिर बहुत ही अच्छी चीज़ है, वक्त हम लोगों का बच रहा है, लेकिन फिर हम लोगों की ज़िंदगी और बदन जो है वो ख़ुद को सही तौर से मुंतबिक नहीं कर पा रहा है। क्या करना चाहिए हम लोगों को इसके लिए, ये सारी चीज़ें पहुँच रही हैं अब हद से ज़्यादा ना हो जाए?
ये बहुत ही खास आपने बात कही इस हवाले से कि आखिर हमें इन चीजों की जरूरत पड़ क्यों रही है, यानी जैसे एंटीऑक्सीडेंट या ये सारी चीजें, हम अब बहस अचानक आ कहां से गई है। ये बात सारी यही है कि हमारी तर्ज जिंदगी एकदम तब्दील हो चुकी है, जो हम पहले जिस तरह रहा करते थे कि बल्कि मैंने तो सुना है कि लोग अपने ऑफिस वगैरह या काम की जगहों पर तो कोई हिसाबी किताब नहीं था कि कभी वो गाड़ियों से या रिक्शे से जाए, पैदल जाया करते थे, और पहले का जो बेसिक काम होता था जैसे खेती वगैरह करना, उसमें भी इतनी फिजिकल एक्टिविटी होती थी कि उनको जरूरत ही नहीं होती थी, वो इतनी अपने जिस्म को इस तरीके से उन्होंने सेट किया हुआ था जो कि नेचुरल है, जिसके लिए हम बने हुए हैं, तो वो उनको जरूरत ही नहीं होती थी इन चीजों की। फिर जब वो थकते थे तो उन्हें भूख लगती थी, भूख लगती थी तो उनके पास मैकडोनल्ड और KFC का ऑप्शन नहीं होता था कि वो जाएं और फ्राइड फूड या हाई ज्यादा चीज वाली चीजें खाएं, वो आराम से अपना खेतों में ही कुछ फल सब्जियां जो जिसमें एंटीऑक्सीडेंट्स है वो खा रहे हैं, तो ये बहस थी ही नहीं उनके पास, वो आराम से उनकी जिंदगी भी अच्छी होती थी, वो हेल्दी लाइफ जीते थे और बीमारियों से भी दूर रहते थे। तो सवाल ये है कि अब जाहिर है अब हम खेती तो नहीं कर सकते, अब कम से कम जो हम शहर में रहते हैं तो इस किस्म की हम एक्टिविटी नहीं कर सकते, लेकिन बहरहाल बहुत चीजें हम कर सकते हैं, जैसे अब बहुत लोगों का ऑफिस ऊपर नीचे होता है और वो लिफ्ट के ही जरिए ऊपर नीचे जाएंगे चाहे जो हो जाए, बहुत आसान है कि अगर आप जीने का इस्तेमाल करें तो शायद कुछ फिजिकल एक्टिविटी बढ़ जाए। उसी तरह जैसे अब नीचे उतर के गए, थोड़ी दूर ही मदर डेयरी या कुछ ऐसा है, और उसके लिए भी हम चाहते हैं कि बाइक या कार में लेके पहुंच गए और सामान भर के ले आए। ये भी बहुत ही आसान है, आप पैदल जाइए और
एक मिनट का वक्त लगेगा
तो शायद आप कुछ तो फिजिकल एक्टिविटी आप करेंगे। और भी बहुत सी चीजें हैं जैसे फोन का बहुत ज्यादा इस्तेमाल,
जी
सब चीजों से भी क्या होता है हमारा वक्त इतना ज्यादा जाया होता है कि हमें फिजिकल एक्टिविटी वगैरह या मतलब जिस्मानी कुछ भी करने का मौका ही नहीं मिलता। फोन या कंप्यूटर या टीवी से बाहर निकल के, जैसे बालकनी में ही हमने 8-10 पौधे लगा लिए, कुछ भी कर लिया, तो कुछ तो हम करेंगे बाहर खड़े हुए, उनकी मिट्टी बदली कभी, ये छोटी छोटी चीजें ऐसे करने से बहरहाल मुझे लगता है कि बहुत फर्क पड़ता है।
बहुत बहुत शुक्रिया डॉक्टर अतिया निषाद, आपने दिल्ली से हमें ज्वाइन किया और बड़े मुफीद नुकात की तरफ इशारा किया। ऐसी चीज़ें जिनसे जिनका इस्तेमाल करके हम लोग बहुत जो है ख़तरनाक किस्म की बीमारियों से बहरहाल बच सकते हैं। इंशाल्लाह अगले प्रोग्रामों में भी हम आपको ज़हमत देंगे कि आप हमारे प्रोग्राम में शामिल हों और हमारे नाज़रीन के लिए मुफीद गुफ्तगू करें। बहुत शुक्रिया।
मैं भी आपका शुक्रिया अदा करता हूँ।
जी शुक्रिया
जी। जी तो
अगले हफ्ते मौजू, एक तो अपने इस हफ्ते के मौजू के बारे में बता दें हम, झूठ के बारे में।
बिल्कुल,
यकीनन ये ऐसा मौजू नहीं है कि हम आके नसीहत करें या आके आपको बताएं कि झूठ नहीं बोलना चाहिए, कितनी बुरी चीज़, आपको अंदाज़ा खुद ही होगा। लेकिन इसका यानी मकसद जो हम लोग ये सारी चीज़ें कहते हैं वो ये है कि आदमी एक बार जो है सोच ले, हम अपने यानी सबसे पहले हम अपने लिए करते हैं ये काम कि हम वाकई सोचने पर मजबूर हो जाएं कि हमने किया क्या है। यही जो हमने शुरू हफ्ते में कहा था कि हर हफ्ते अगर हम लोग एक बुरी आदत छोड़ सकें तो यकीनन आप हिसाब लगा लीजिए महीने में 4 बुरी आदतें हम लोग यानी प्रैक्टिस हम लोगों ने कर ली है, तमरीन कर ली है कि हम लोग उसको छोड़ दें, ये हम लोगों के लिए बहुत बेहतर है।
बिल्कुल, बुरी आदत को जो है बहरहाल छोड़ना जो है बहुत ज़रूरी है, लेकिन जो सोचने वाली बात हसन ने की वो बहुत ज़रूरी है। जब तक हमें ये नहीं पता चलेगा कि हम बुरा काम कर रहे हैं ये नहीं कर रहे तो जो है बहरहाल वो चलती रहेगी।
अगले हफ्ते का मौजू हम लोग इंशाल्लाह पीठ पीछे बात करना है इसके बारे में, बहुत ही पीठ पीछे आपके बात करेंगे हम लोग। और एक और चीज हम बताते चलेंगे, अथर हुसैन जैदी साहब इंशाल्लाह हफ्ते के दिन हम लोगों के साथ रहेंगे, इक्तिसादियात के बारे में बात करेंगे। पेश की हम ताजियत पेश करते हैं इमाम हसन अस्करी अलैहिस्सलाम की शहादत की। हमें इजाजत दीजिए।